نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما، آمين يا رب العالمين. بہت دنوں کے بعد آج ہم اپنا حدیث کا ریویو کر رہے ہیں، اور اسی وجہ سے شاید آج لوگوں کی تعداد بھی بہت کم ہے، کیونکہ میرے خیال میں جب بھی تھوڑی چھٹیاں ہوتی ہیں تو اس کے بعد ہم سستی پکڑ لیتے ہیں اور واپس آنے کا جی نہیں چاہتا، یا روٹین نہیں بن پاتی اس طرح سے. اس کا مطلب ہے کہ چھٹی کوئی زیادہ اچھی چیز نہیں ہے، یہ پتہ چلتا ہے یہاں سے، کیونکہ بجائے اس کے کہ چھٹی کر کے اور تازہ دم ہو کے زیادہ ایکٹیولی ہم آئیں، الٹ ہو گیا کہ چھٹی کے کرنے کے بعد اور زیادہ سست ہو گئے. حالانکہ یہ کوئی اچھی بات نہیں ہے، ہمیں زیادہ انتظار ہونا چاہیے بلکہ کلاس کا. تو شروع کرتے ہیں اس طرح اپنا آج کا ریویو کتاب السلام سے. بسم اللہ الرحمن الرحیم. اچھا جی، ہم نے ابھی تک، مجھے پتا چلا ہے کہ 14-20 تک احادیث اس میں کر لی ہیں، ایسا ہی ہے 14-19 تک، 14-20 سے آج شروع کرنی ہے.
سر ویب سائٹ پہ 14-10 تک ہے.
14-10 تک آپ نے کی ہوئی ہے، تو پھر ہم انشاءاللہ 14-11 سے شروع کرتے ہیں.
جی
اچھا، مگر یہاں سے شروع کرنے سے پہلے میں آپ لوگوں سے ایک سوال کرنا چاہتی ہوں. یہیں پہ پیل ٹاک پہ لکھیں، باقی لوگ بھی پلیز پیل ٹاک پہ جوائن کر لیں. جی، کہ میرا آپ سے سوال یہ ہے، ہم بچپن سے سنا کرتے تھے کہ جب اعتکاف بیٹھیں تو اعتکاف میں ہم سمجھتے تھے کہ کوئی بات نہیں کرنی، لوگ لکھ لکھ کے پرچیوں پہ آپس میں بات کیا کرتے تھے، جیسے کہ ایک پردے کے اندر بیٹھ گئے، اس کے بعد پرچی پہ لکھ کے بات کر لی. تو کیا ایسا ہی ہے یا اس سے برعکس کوئی اور چیز ہے؟ یا آپ لوگ بتائیں گے یہاں پہ پیل ٹاک پہ اپنا جواب لکھ کے. جی، کیا یہ صحیح ہے کرنا؟ جی، ہم بات کر سکتے ہیں جب بھی ضرورت ہو، تو بات کرنے میں کوئی حرج نہیں ہے. یہ ایک طرف تو یہ بات ہو گئی، دوسری طرف ایک دوسرے ہم حدوں سے گزر جاتے ہیں نا. اکثر جب کوئی بھی چیز ہوتی ہے تو اعتدال میں رہنا ہمارے لیے بڑا مشکل ہوتا ہے. ایک طرف یہ انتہا کہ بالکل ہی بات نہیں کرنی اور پرچیوں پہ لکھ رہے ہیں، دوسری طرف یہ انتہا آج ہو چکی ہے کہ اعتکاف بیٹھنے والے سوائے گپ شپ کے اور کچھ نہیں کر رہے ہوتے. تو یہ دونوں ہی چیزیں غلط ہیں. اگر کوئی ضرورت کی بات ہو تو اعتکاف میں کی جا سکتی ہے، ضرورت نہیں ہے تو بے جا بات کرنا ویسے بھی صحیح نہیں ہے، لیکن چونکہ ہمیں عادت ہوتی ہے ہمیشہ بے جا باتیں کرتے رہنے کی، تو ہم اعتکاف میں بھی پھر کیسے منہ کو بند رکھیں؟ پر جب باتیں شروع ہوتی ہیں تو ضرورت کی بات تو کہیں دور ہی رہ جاتی ہے، ادھر ادھر کی سبھی باتیں ہو جاتی ہیں، حال احوال بھی ہو جاتے ہیں، سب چیزیں ہو رہی ہیں اور فضولیات بھی باتیں ہونے لگتی ہیں. تو اعتکاف کو جو اس کی جو جسٹ ہے نا، اس کو سمجھنا چاہیے کہ اللہ کی طرف اپنا دھیان لگا کے یکسو ہو کر ایک جگہ بیٹھ جانا، اس کے اندر زیادہ سے زیادہ کوشش کرنی چاہیے کہ ادھر ادھر کی چیزوں میں نہ انسان لگے. تو یہ اعتکاف میں سمجھ لینا چاہیے، جو کہ ہمیں حدیث نمبر، یہاں پہ ایک حدیث گزری ہے پیچھے جس میں ہمیں اعتکاف کا پتہ چلا ہے، پیچھے کوئی گزری ہے، خیر اب میرے سامنے نہیں ہے وہ نمبر، اگر آپ لوگوں کو سامنے ہو تو پھر بتا دیجیے گا. دوسری بات ایک بہت ضروری یہ ہے کہ ہمیں ان احادیث میں جو گزری ہیں ان میں مجلس کے آداب پتہ چلتے ہیں کہ مجلس کے کیا آداب ہیں. جی، ابھی میں آپ لوگوں سے ہی پوچھوں گی. جی فرزانہ چودھری، آپ بتائیں گی کہ مجلس کے آداب کیا ہیں، آپ کو جو یاد ہیں جتنے بھی.
جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام.
جی مجلس کے اسلام کے حوالے سے پوچھوں، کیونکہ پورا چیپٹر اب دماغ میں گھوم رہا ہے، یا پھر اسپیسیفائی یعنی کہ جگہ کے بیٹھنے کے لحاظ سے سوال آپ کا.
جی جگہ کے بیٹھنے کے لحاظ سے.
جی کہ جو بھی پہلے بیٹھا ہوا ہے वो उसको उठाना नहीं है, और दूसरा अगर एक महफिल दीन की हो रही है तो उसमें एक हल्का बना हुआ है, तो सबसे पहले कोशिश करनी चाहिए कि बिल्कुल नज़दीक होके बैठें। तो अगर जगह नहीं है तो आप उसको थोड़ा पीछे जैसे बैठ सकते हैं, अदरवाइज उस हल्के को उसकी रहमत लेने के लिए आगे बैठना ज़्यादा अच्छा है, बेहतर है।
सही। और कोई बात आपको याद आती है?
अगर कोई उठ के चला जाए और वापिस आता है तो उसको उसकी जगह पे यानी कि दूसरे को नहीं लेनी चाहिए, क्योंकि हो सकता है वो जरूरत के लिए गया है, तो उसकी जगह को यानी कि उसी के लिए एज इट इज रहने देना चाहिए।
शाबाश, बिल्कुल सही। ये बात बहुत ज़्यादा ज़रूरी है, इसलिए क्योंकि हमारा अक्सर ये हमारी ऐसी लेक्चर्स होते हैं, कहीं हम जाते हैं किसी मस्जिद में किसी जगह पर, और वहाँ पर बहुत अच्छी बात है, सबको आगे होके बैठना चाहिए, मगर अक्सर देखने में जो आया है लोग प्रेफर करते हैं कि पीछे जाके घुस जाएं। अगर ज़मीन पे बैठे हुए हैं तो पीछे दीवारों के साथ लग जाएंगे, आगे होके बैठना इतना उनको मुश्किल लगता है। कोई उजर है, कोई ऐसी तकलीफ है तो फिर तो अलग बात है, लेकिन अगर ऐसा नहीं है तो जस्ट अपने आराम की खातिर बस दीवारों के साथ सारे लगे, सारे दीवारों के साथ ही लग जाएंगे तो आगे कौन आएगा? और जब आगे आने का कह भी दिया जाए तो इतनी मुश्किल होती है लोगों को कि पता नहीं वो डरते हैं कि शायद हम आगे हो जाएंगे तो कुछ ज्यादा पता नहीं हमसे कुछ सवाल ना पूछ लिया जाए, या वो पता नहीं क्या रीजन होती है कि उनको थोड़ा आगे बैठने में एक एक झिझक या एक शर्म महसूस होती है या पसंद नहीं करते इस चीज को, हालांकि आगे बैठने का क्या फायदा है? इरम, आप बताएंगी?
जी सदा, आगे बैठने का फायदा ये कि ज्यादा से ज्यादा आपको सुनने को मिलता है, और जैसे पीछे लोग आ रहे होते हैं डिस्ट्रेक्शन होती है, आप पीछे मुड़ के देखते हैं तो आगे होके फोकस हो जाते हैं ज्यादा फिर ना, और इल्म ज्यादा लेने का फायदा मिलता है।
सही। और इसकी कोई फजीलत है इस्लाम के लिहाज से?
जी आगे साबिकून अव्वलून वाली बात ज्यादा जहाँ तक मैं समझ रही हूँ कि आगे ही रहना चाहिए हर काम में, तो इल्म की महफिलों में भी हमें आगे रहना चाहिए,
सही, बिल्कुल
पीछे रहने वालों में से नहीं होना चाहिए।
ठीक है, ठीक है। ये इन्होंने अमूमी एक बात बताई है, जज़ाकअल्लाह खैरन कसीरा, एक अमूमी बात बताई है, लेकिन जो हमें फजीलत हदीस से मिलती है तो वो ये है कि जो आगे बैठने वाला है, जो आगे आएगा, जो आगे बढ़ के बैठेगा, हमने हदीस में पढ़ा है कि उसके समझ लें कि अल्लाह की पनाह चाह ली उसने और उसको अल्लाह ने पनाह दे दी। ठीक है, एक बंदा आया था, यानी जब नबी सल्लल्लाहु अलैहि वसल्लम की मजलिस में जो 3 आदमी आए थे, तो 2 आप सल्लल्लाहु अलैहि वसल्लम के आगे आ गए और एक वापस चला गया। इनमें से एक जब उसने मजलिस में कुछ गुंजाइश देखी तो वहां बैठ गया, दूसरा पीछे जाके बैठ गया जहां पे उसको जगह मिली। तो आगे जो बैठ गया, जब उसने गुंजाइश देखी और वहां बैठ गया, तो उसके लिए अल्लाह ने पनाह दे दी। दूसरा अभी जो पीछे भी बैठा तो ठीक है, पीछे बैठा, पीछे बैठने वाले की उतनी फजीलत नहीं बयान की गई जितनी आगे बैठने वाले की गई। वो पीछे वाले की कही गई कि अल्लाह ताला शर्माया उसको भी बख्शने में, कि अल्लाह ताला कैसे इसको भी बगैर बख्शिश के भेज दे, जब बाकियों की अल्लाह ताला बख्शिश करेगा, उनके ऊपर रहमत करेगा, तो उसको कैसे बगैर अपनी रहमत के भेज दे। तो अल्लाह ताला ने उस पर भी उनकी वजह से उस पर भी रहमत कर दी। समझ आई बात? और जो तीसरा है वो तो खैर मुंह मोड़ के ही चला गया, तो अल्लाह ने भी उससे मुंह मोड़ लिया। इससे बहुत ज्यादा हमें सबक लेना चाहिए, और ये हदीस मुझे इस कदर याद आती है ना, जब भी कहीं जाके इंसान लेट हो जाता है, कहीं पहुंचता है फिर सोचता है वो अब तो लेट ही हो गया, आप रहने ही दो, चलो नहीं जाते कोई बात नहीं, चले जाए चले जाए, चाहे पीछे ही जगह मिल जाए पीछे बैठ जाए, नहीं अब शर्म आती है जाते हुए, नहीं कोई शर्म की उसके अंदर बात नहीं। अगर आप लेट हो गए हैं कहीं तब भी अंदर एंटर हो जाए, पता नहीं है अल्लाह ताला उस मजलिस की वजह से हमें भी अपनी रहमत में शामिल कर दे, और कभी इस वजह से ना पलटे कि नहीं रश बहुत है, बहुत रश है चलो छोड़ो, इस वजह से भी ना पलटे, और कहीं गुंजाइश देखें तो वहां बैठ जाए मगर लोगों के कंधों पे सिर्फ फलांगते भी ना जाए। इसी तरह बाज लोग ऐसे करते हैं, किसी को उठाते हैं और फिर वहां खुद बैठते हैं। ये मेरे बच्चों को ये हदीस बहुत ज्यादा याद है, इसलिए क्योंकि वो एक उठ के कहीं जाता है तो दूसरा बैठ जाता है तो कहते हैं नहीं प्रॉफिट ने बताया था ना ये, तो फिर अब तुम नहीं बैठ सकते, तो वो हर वक्त ये कोट करते रहते। तो हमारे घर में बहुत ये हदीस चलती रहती है कि कि नहीं बच्चे भी ऐसे करते हैं ना, एक एक उठा तो जल्दी से उसकी जगह पे बैठ गए, कोई भी अच्छी जगह या कुछ है या कोई कुर्सी ले ली, और कुर्सी नहीं थी तो वो बैठ गया जल्दी से। तो इस चीज में समझना ही चाहिए, वो बच्चे तो खैर बच्चे हैं मगर हम बड़े भी ये करते हैं कि दूसरा बेचारा खाना लेने के लिए गया है अगर उठ के किसी मजलिस में से, और वापस आया तो वो अब ढूंढता ही जा रहा है कि मैं जहां बैठा था वहां पे और लोग बैठे हुए, और वो और लोग फिर आंख भी मिलाना नहीं चाहते कि अगर आंख मिलाएंगे तो फिर भी कहीं ये ना हो जाए कि हमें उठना पड़ जाए, बल्कि वहीं भी बैठे रहते हैं और अपने मसरूफ रहते हैं खाना खाने में। तो ये भी कोई अच्छी बात नहीं है, लोग समझते हैं अब मैं बैठ गया हूँ तो अब मेरी जगह हो गई ना, तुम क्यों उठ के गए थे। और इसके ऊपर बास जगह पे लड़ाइयां भी होते हुए देखी, तो अब हमें समझ आ गई कि अगर किसी की जगह है और वो किसी काम से, वो तो बेचारे उठ ही नहीं सकते, किसी काम से अगर उठ के गए हैं तो वो उन्हीं की जगह है, वो फौरन अगर वापस आ गए हैं तो उनकी जगह पे उनको ज्यादा है हक के वो वहीं पे बैठे। ठीक है, एक बहुत बहुत इंपॉर्टेंट रूल है, क्योंकि इस चीज में बहुत ज्यादा लड़ाई झगड़े होते हैं, खासतौर पे ऐसी जगहों पे जहाँ पे कहीं कोई मजलिसें होती हैं, कोई किसी तरह की भी मजलिस। और फिर हमने ये भी देखा है इसमें कि एक और बहुत इंपॉर्टेंट चीज जो कि पिछले दिनों से मैं बहुत ज्यादा सुन रही हूँ, इसलिए मुझे अगेन इसको एड्रेस करने की जरूरत है, कि ये कहा जाता है कि औरत की जिम्मेदारी नहीं है खाना बनाना, घर को देखना, घर की देखभाल करना, ये औरत की कहाँ पे जिम्मेदारी है ये हमें बताएं। आजकल बच्चियां बहुत ज्यादा इस चीज को कह रही हैं, तो इशरत आप बताएंगी इसका जवाब।
जी उस्तादा, मैं कोशिश करूंगी लेकिन मेरी क्लास मिस होगी लास्ट वीक की।
अच्छा, लास्ट वीक नहीं, ये तो उससे भी पहले की है, छुट्टियों से पहले की क्लास है, लेकिन
अच्छा
अगर आपको
ठीक
याद नहीं है तो कोई बात नहीं है, मैं और किसी से पूछ लेती हूँ।
जी, मुझे याद नहीं है उस्तादा।
अच्छा, किया कि इन्होंने बता दिया। जी नाहिद सिद्दीकी जी, आप बताएंगी।
जी आपका सवाल प्लीज दोबारा बता देंगे।
जी, मैं ये कह रही हूँ कि आजकल बच्चियां कह रही हैं कि हमारे ऊपर घर की जिम्मेदारी नहीं है, घर साफ करने की, घर का खाना बनाने की, किसी चीज की हमारे ऊपर जिम्मेदारी नहीं है, लिहाजा।
हाँ, मैंने सुना था आप, सॉरी, असल में मैंने इसके बारे में हमें हदीस पढ़ी थी जो हमने अपनी बुखारी में, कि एक, अब उनका नाम, साहबी का नाम नहीं आता, उनकी बीवी थी, पूरा बकरी जाती थी लेकर आती थी, देखो हाँ आयशा जल्लाना की बहन थी, याद आ गया। तो वो पूरा बकरियां चराती थी, अपने मियाँ का सारा काम करती थी, और एक दफा उनको रास्ते में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मिले तो उन्होंने कहा भी कि आप मेरे साथ सवारी में बैठ जाए, तो शर्म के मारे नहीं बैठी। ये बात फिर उन्होंने आके अपने शोहर को बताई, क्योंकि शोहर ने कहा तुमने रसूलुल्लाह से शर्म, मतलब उनसे रसूलुल्लाह, तो वो तो रसूलुल्लाह थे। तो इससे पता चलता है उन्होंने बकरियां भी करती थी, फिर उन्होंने बाद में उनको एक गुलाम दे दिया, तो फिर उनको आसानी हो गई। इसका मतलब है उन्होंने कहा जब वो बकरियों का ख्याल करती थी शोहर के, तो क्या शोहर के घर का ख्याल नहीं करेंगी, अपने शोहर की माँ का ख्याल नहीं करेंगी, ये इससे बात साबित होती है।
अच्छा, अब आप देखें हदीस नंबर 1408 जरा प्लीज निकाल लीजिए। अब ये जो रोज रोज ये बातें सुनने में आती हैं कि लड़कियां कह रही हैं हमें क्यों कहा जाता है घर का काम करने का, खाना बनाने का, ये सब हमें क्यों कहा जाता है, जबकि ये हमारी जॉब तो नहीं है। ठीक है, अब इस हदीस की रोशनी में इतनी बड़ी एक सहाबिया अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु की बेटी अस्मा बिनते अबी बकर, वो अपने हस्बैंड का जो घोड़ा था उसको चराती भी थी, उसका डोल भी सीती थी, आटा भी गूंथती थी, रोटियां पकाने में नेबर्स भी उनकी हेल्प कर देते थे। इससे नेबर्स की एक दूसरे को हेल्प करने की भी हमें दलील मिलती है कि इसमें कोई हरज की बात नहीं है। अगर नेबर्स नेबर्स की हेल्प कर देते हैं तो ना ही किसी को यह सोचना चाहिए हाय मैं क्यों किसी का एहसान लूं, मैं क्यों किसी को करूं, ना ही उनको सोचना चाहिए कि हम क्यों किसी का काम करके दें, दोनों सूरतों के अंदर। ठीक है, दूसरी ये बात हमें पता चलती है कि वो अपने घर का भी काम कर रही है, वो समझ ले गाड़ी है ना, घोड़ा जैसे आज के जमाने में गाड़ी है, वो उसको भी साफ कर रही है, उसको भी देख रही है, गुठलियां भी सर के ऊपर उठा के ला रही है, ये सब कर रही है काम, और इतनी दूर से चल के आ रही है। अब इससे पता चलता है कि घर की जिम्मेदारी औरत के ऊपर है, घर के कामों की जिम्मेदारी औरत पे है, जैसे कि मर्द की जिम्मेदारी है बाहर के काम करना। ठीक है, मर्द की बाहर की दुनिया की जिम्मेदारी है, औरत की घर की दुनिया की जिम्मेदारी है। वो ये जिम्मेदारी चाहे खुद पूरी करे अपने हाथों से, चाहे वो कोई नौकर रखे अगर अफोर्ड कर सकती है तो, उसके पास इतना पैसे हैं, शोहर इतने अच्छे वेल टू डू हैं तो बेशक नौकर रखे और वो कर लें काम, چاہے کسی اور سے کرا لے, وہ اب روٹیاں ان کی کوئی اور آ کے پکا رہی ہیں, اور یہ بھی نہیں کہا گیا کسی اور سے نہیں پکوانی, عورت خود پکائے صرف, نہیں وہ کسی سے ہیلپ لے سکتی ہے تو لے لے, اگر نیبر آ کے ہیلپ کر سکتے ہیں تو جب گھر میں موجود افراد ہیں, وہ چاہے سسرال والے ہیں چاہے وہ ہیں, وہ بھی یہ نہیں کہہ سکتے کہ تمہاری بس ذمہ داری ہے, ہماری تو ذمہ داری ہے نہیں, تمہیں ہم لے کر آئے. اکثر یہ بھی ذہن میں لوگوں کے ہوتا ہے کہ بہو کو لے کر آئے ہیں, اب وہ اٹھائے نا گھر کی ذمہ داری. اب جہاں انہوں نے یہ بات کی وہاں یہ بھی ہے کہ بعض ساسیں خود اچھی بلی ہیں لیکن وہ کہتی ہیں ہماری تو ذمہ داری, بس جب سے بہو کو لائے ہم بیٹھ گئے ہیں, ہم تو نہیں کچھ کریں گے, اس کی ذمہ داری ہے نا یہ کریں. دیکھیں افراط و تفریط, ابھی میں نے آپ کو کیا بات بتائی, دونوں ایکسٹریم صحیح نہیں ہیں. ہم ہر طرف میں پتہ نہیں ایکسٹریم میں کیوں چلے جاتے ہیں, ایک طرف یہ بات دوسری طرف یہ ایکسٹریم ہو چکا کہ بس سب کچھ اسی نے کرنا ہے اے ٹو زی, بس باقی کسی کی ذمہ داری صرف اسی کے. اگر کوئی ہیلپ کر سکتا ہے جو نیئر بائی ہے, چاہے وہ ہمسائے میں ہے چاہے وہ گھر کے اندر والے افراد کے, تو اور زیادہ ذمہ داری ہو گئی, ہمسائے والوں کو تو بعد میں پتا چلے گا, گھر والے تو خود دیکھ رہے ہیں, وہ ہیلپ کریں, لیکن عورت کے اوپر گھر کی ذمہ داری موجود ہے, اس کے اندر وہ اپنی جان نہیں چھڑا سکتی. اب یہاں دوسرا یہ سوال آیا ہے کہ ہمارے اوپر ہم کیا کریں, ہم جاب کرتے ہیں ہمارے اوپر ذمہ داری نہیں. دیکھیں یہ بہت دنوں سے بہت سارے لوگوں سے چونکہ میں سن رہی ہوں اس لیے مجھے اس کو ایڈریس کرنا بہت ضروری ہے اور آپ لوگ یہ بات کو سمجھ لیں اچھی طرح. جاب باہر کرنا یہ عورت کی ذمہ داری نہیں ہے, یہ کس کی ذمہ داری ہے؟ مرد کی, ٹھیک ہے. لیکن آج کا وہ معاشرہ ہے, یہ بھی سمجھ لیں, آج کا وہ معاشرہ ہے جس میں مرد نے عورت کو ڈریگ کیا ہے کہ گھر سے نکلو اور جاب کرو, اور مرد ان کو مجبور کر رہے ہیں کہ وہ جاب کریں کہ تم میرے ساتھ خرچہ اٹھاؤ, اور مجبور کرنا اس صورت میں بھی ہے کہ مرد کہتے ہیں کہ ہم اگر باہر کما رہے ہیں تو تم گھر میں کیا بیٹھی فارغ کر رہی ہو, تم بھی کماؤ, تم ہمارے ساتھ شیئر کرو یہ ذمہ داری, اور اس کو برا سمجھتے ہیں کہ تم گھر میں بیٹھی ہوئی ہے, فلاں عورت بھی تو کر رہی ہے, فلاں بھی تو کر رہی, یہ بھی ایک پریشر ڈالنا ہے جس کی وجہ سے مجبوروں کے کئی عورتیں جابس کر رہی ہیں. جب عورت مرد کے برابر جاب کرنے لگتی ہے تب ہاں وہ یہ ضرور کہے گی کہ اب میری ذمہ داری نہیں ہے اکیلی کی کہ میں ہی کھانا بناؤں, میں ہی گھر صاف کروں, میں ہی ہوں. اب جو لوگ آ کے یہ شکایت کرتے ہیں وہ یہ نہیں بتاتے کہ بھئی اس جب وہ عورت برابر باہر کمائی کرے گی تو وہ یہ چاہے گی کہ برابر اب مرد میرے ساتھ گھر میں بھی کام کرے. پھر یہ فیئر نہیں ہے عورت کے ساتھ کہ وہ جاب بھی کرے, وہ گھر کی صفائی بھی کرے, وہ کھانا بھی پکائے, وہ لانڈری بھی کرے, وہ بچہ پیدا بھی کرے, وہ بچے کی تربیت بھی کرے, وہ سسرال کا بھی خیال کرے, وہ سب طرح کی ذمہ داری اس کے اوپر. ان دا اینڈ آج یہ حال ہوا ہے, مجھے معذرت کے ساتھ کہنا پڑ رہا ہے کہ عورتیں یعنی مینٹل ہیلتھ کے ان کے ساتھ بہت سارے ایشوز ہو رہے ہیں, عورتیں سٹریس کے اندر چلی گئی ہیں, عورتیں ایسی حالات سے گزر رہی ہیں جتنی تک مجھے خبریں مل رہی ہیں. بعض جگہوں پر اللہ تعالیٰ معاف فرمائے کہ یعنی وہ مریض بن گئی ہیں, یعنی وہ اس حد تک پہنچ گئی ہیں کہ یعنی مریض بن گئی ہیں, یا بعض جگہوں پر خودکشی تک بھی عورتیں کر رہی ہیں. یہ صرف کس وجہ سے کہ اتنا زیادہ سٹریس ہے ان کے اوپر کہ وہ اس ساری چیز کو ہینڈل نہیں کر پا رہی. آپ ایک مرد سے ذمہ دار ہمدردی کرتے ہیں کہ بےچارا دیکھو صبح سے جاتا ہے اور شام کو آتا ہے, اب اس کے ساتھ سب کو دیکھو اچھا کرنا چاہیے کیونکہ دیکھو صبح سے گیا شام کو. ہم عورتوں کو بھی یہ کہتے ہیں کہ اپنے ہسبینڈ کا اس لیے وہ کرو, وہ صبح سے بےچارا جا کے شام کو کمائی کر کے آ رہا ہے. لیکن اس عورت کے بارے میں آپ کیا کہیں گی جو اس مرد کے ساتھ ہی صبح کو نکلتی ہے اور شام کو واپس آتی ہے, اور پھر اس کو کہا جائے کہ تمہیں گھر کا بھی کرنا ہے, یہ بھی کرنا ہے, یہ بھی کرنا ہے. پھر مرد کو یہ سمجھنی چاہیے بات کہ اگر وہ عورت کو مجبور کرتا ہے کہ وہ جاب کرے تو پھر یہ عورت گھر کے کاموں میں اس کو مسئلہ ہوگا, یا تو اس کو ہیلپ رکھ کے دے یا تو کوئی اور انتظام کرے, مگر پھر ٹوٹلی یہ نہیں کہا جا سکتا کہ یہ تیری ذمہ داری ہے, تجھے ہی کرنا ہے, اگر تم نے نہیں کیا تو تم غلط ہو. پھر وہ کہے گی کہ ہاں میری کہاں ذمہ داری ہے, پھر تم بھی تو کرو ساتھ, سمجھ آئی؟ تو ہمیں بھی پارشلی دیکھ کے چیزوں کو ایک دم سے فتوے نہیں دے دینے چاہیے کہ نہیں نہیں عورت کی ذمہ داری, عورت کی ذمہ داری یہ کہہ کے, اور اس کے بعد اس کو پھر باہر کی بھی ذمہ داری کرا کے گھر کی بھی, وہ تو مرد سے بھی زیادہ پھر مرد بن گئی. कि जब वो बाहर भी करेगी, जब वो घर में भी करेगी, तो वो मर्द से भी डबल काम कर रही है, वो औरत का भी काम कर रही है और मर्द का भी कर रही है। तो हम एक साइडेड स्टोरी सुन के जब फतवे देने लगते हैं तो फिर औरतों पे इतना प्रेशर आ जाता है कि वो बेचारियां नर्वस ब्रेकडाउन और कहीं इतनी सख्त डिप्रेशन का शिकार और कहीं जहनी मरीज बन गई। तो खुदा के लिए आधी आधी अहादीस लेकर फिर आगे हम फतवे ना जारी करें, देखो ना हज़रत अस्मा भी ऐसे करती थी, तुम्हें भी ऐसे कर, देखें उसकी पहले सिचुएशन क्या है। ठीक है, अगर हज़रत अस्मा थी तो उनकी नेबर्स आके उनको हेल्प करा रही हैं। आज की कौन सी नेबर है जो जाके किसी के घर में हेल्प करा रही है, कभी आपने देखा नहीं? देखा ना आम जिंदगी के अंदर, हाँ कभी कभार कोई बीमार हो या कुछ है, अल्हम्दुलिल्लाह नेबर्स एक दूसरे को हेल्प करते हैं, लेकिन बताएं कि आम जिंदगी में कितने नेबर्स हैं जो आज के वक्त में किसी के घर में जाकर रोटियां पका रहे हैं? तो ऐसा नहीं है, और स्पेशली इन कंट्रीज में हेल्प नहीं है। इसलिए हमें सोचना चाहिए, सोच समझ के बात करनी चाहिए, ना कि लोगों को अब दीन का भी प्रेशर डालने शुरू जाए कि अब तुम्हारा दीन तो तुम्हें ये कहता है, तुम ये क्यों नहीं कर रही। किसी का बच्चा बिगड़ जाए तब भी माँ कसूरवार, किसी के घर में खाना ना बने तब भी वो कसूरवार, अगर वो जॉब नहीं करती तब भी तू फजूल है, क्योंकि तुझे पढ़ के क्या किया जब तुम घर बैठी भी हो। तो ये चीजों से खुदा के लिए समझें, पहले दीन की पूरी मुकम्मल पिक्चर देखें, फिर उसके बाद बात करें, ना कि अधूरी देख के और सारा फतवा उसे एक औरत पे लगा दिया। आप यकीन जाने इस वक्त बहुत सारी औरतें सिर्फ इस वजह से दीन की तरफ नहीं आ रही, वो कह रही है कि उसके बाद हमें प्रेशर होता है कि तुम्हारा दीन तो ये कहता है, तुम तो ये नहीं कर रही, दीन तो तुम्हें ये कहता है, इससे बेहतर है हम दीन से फारिग ही हो जाए। तो हम क्यों ऐसी चीजें डालें जो अल्लाह ने नहीं औरत के ऊपर डाली? औरत को तो अल्लाह ने बड़ी आसानी दी है, बल्कि जब हैज के दिन ना तब मर्द को क्या अहकाम दिए हैं, सूरह बकरा में आप पढ़ चुके हैं, तो कितनी अल्लाह ने उसके लिए आसानियां दी। उसको सिर्फ घर की वो दी जिम्मेदारी, उसके अलावा की नहीं जिम्मेदारी दी, लेकिन आज देखें कितनी सारी चीजें उस औरत के ऊपर। तो इसलिए सिर्फ ये खतरनाक होता है सिर्फ एक हदीस की एक बात को लेकर फिर उसको सब पे लागू कर देना। वो उन पे जरूर लागू होती है जो उनके ऊपर घर की जिम्मेदारी, अगर कोई औरत लेटी पड़ी रहे सारा दिन और कहे कि मैंने नहीं कुछ करना, मेरे ऊपर नहीं जिम्मेदारी है, खुद ही करो खुद ही, तो वो भी गलत है। दूसरी तरफ मैंने आपको दूसरी भी एक्सट्रीम बता दी। तो इसलिए दोनों एक्सट्रीम मौजूद हैं माशरों में। कम होता है कि औरतें घर में हैं लेकिन लेटी पड़ी रहें, लेकिन होती हैं ऐसी भी जो कि कुछ करना नहीं चाहती, सुस्त होती हैं या नहीं, उनके और कोई मसले होते हैं कि वो अपनी जिम्मेदारी समझती ही नहीं है और दीन की आड़ ले लेती हैं कि दीन हमें कहाँ कहता है खुद ही करो जो करना, और दीन हमें मुझे कुछ भी नहीं कहता, मैंने कुछ भी नहीं करना, वो भी गलत है। और दूसरी तरफ दूसरा एक्सट्रीम भी है। तो प्लीज जब हम हदीस पढ़ रहे हों हर तरह से देख के हमें बात करनी चाहिए, किसी भी सिचुएशन में खुद से फतवे नहीं इस तरह से दे देनी चाहिए जब तक के क्लियर ना हो सारी सिचुएशन। ठीक है, तो ये हमें मजलिस के आदाब भी पता चल गए और ये भी अल्हम्दुलिल्लाह। अच्छा, अब अगली बात आती है नरगिस जो है, इनका अनम्यूट है ये। नरगिस आप बताएंगी कि ये नजर बद क्या चीज होती है?
जी अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहु।
वालेकुम अस्सलाम।
जी नजर लगना बरहक है, हदीस में है, तो अगर ये लग जाती है नजर, अगर आप ज्यादा जैसे किसी को कोई घर बना हुआ है देख के माशाल्लाह कहें, तो अगर ना कहें तो ये यानी कि नजर लग सकती है ना।
ये क्या चीज होती है नजर?
यानी कि आंखों को कोई चीज भली लगे या हसद की नजर से देख ले तो इसमें आ जाता है, तो फिर उस उसको यानी कि उस बंदे का नुकसान होता है ना, कि बीमार हो जाता है या बच्चा रोना शुरू कर देता है बहुत ज्यादा किसी की नजर लग जाए।
ठीक है, सही सही। देखिए नजर ना जैसे हर चीज के असरात होते हैं, जैसे अल्फाज के, या किसी को मिसाल के तौर पे किसी को आप घूर के देख रहे हैं, या किसी को आप गुस्से से देख रहे हैं, या किसी को आप प्यार से देख रहे हैं, तो इसके असरात होते हैं या नहीं होते दूसरे पर? होते हैं ना। हम प्यार से देखते हैं तो वो उस नजर के अंदर ही एक मोहब्बत ऐसी होती है कि दूसरे को पर असर करती है, उसको अच्छा लगता है। अगर हम किसी को घूरने लगे गुस्से से देख रहे हैं तो तब भी, अगर नफरत से देख रहे हैं कराहत है तब भी उसके ऊपर असर होगा, उसके ऊपर असरात आएंगे। اسی طرح نظر بد جو ہے وہ ایک اثر رکھتی ہے کہ آپ کسی کو جب دیکھتے ہیں تو آپ کی نظر اس کے اوپر اثرات چھوڑتی ہے, اور یہ برحق ہے. اس میں یہ نہیں کہنا چاہیے کہ نہیں نظر کو اگر کچھ نہیں ہوتی یہ تو ایسے ہی بنائی بھی باتیں ہیں, ایسی بات نہیں ہے, نظر واقعی ہوتی ہے. لیکن آن دا ادر ہینڈ, اب دیکھ لیں آج میرے خیال ساری باتیں ایکسٹریمز کی ہیں, آن دا ادر ہینڈ ہمارا یہ حال آج ہو چکا ہے, نظر اتنے ہمارے دماغ کے اوپر یہ نظر بد کی باتیں چھا گئی ہیں کہ جس چیز کو سر میں درد ہو جاتا ہے وہ کہتا ہے مجھے بھی نظر لگ گئی, کسی کو کچھ ہو جاتا ہے کہتا ہے یہ بس نظر لگ گئی ہے, فلاں کی نظر لگ گئی ہے, اس کی نظر لگ گئی ہے. ہر چیز نظر سے نہیں ہو جاتی, کہ تو یہ بھی ہر وقت اس وہم کے اندر پڑے رہنا کہ بس میرا تو پیر بھی پھسلا تو نظر ہو گئی, مجھے دیر ہو گئی تو وہ بھی نظر ہو گئی, میں اس چیز میں کام پورا نہیں کر سکی تو یہ بھی نظر ہو گئی. ہر چیز کا نظر سے تعلق نہیں ہے, ٹھیک ہے, مگر ہاں ہوتا ضرور ہے, لیکن ایکسٹریم پہ نہ جائیں کہ آل دا ٹائم ایک وہمات کے اندر آپ پڑے رہیں, ٹھیک ہے. اچھا اب مجھے اب اگلا کون بتائے گا؟ جی نازنین آپ بتائیں گی کہ نظر سے حفاظت کے لیے, کہ نظر مطلب نہ لگے اس کے لیے ہمیں کیا تدبیر کرنی چاہیے؟
نظر نہ لگے اس کے لیے ہمیں جو ہے وہ نظر کی دعائیں پڑھتے رہنا چاہیے صبح شام, جو ہے اعوذ بالتین پڑھتے رہنا چاہیے, صبح شام کی دعائیں پڑھتے رہنا چاہیے, اور زیادہ اپنی نعمتوں کا شو آف نہ کریں, اور یہ ساری چیزیں ہیں.
صحیح, بالکل صحیح ہے, جزاک اللہ خیر. یعنی یہ دو کام کریں, ایک کام تو اللہ تعالیٰ کی پناہ میں آنے کا ہے وہ کریں, اوکے, اللہ کی حفاظت سے بڑھ کے کوئی حفاظت نہیں ہے. اللہ تعالیٰ کی پناہ میں آ جائیں تو پلیز اس کے بعد یہ نہ سوچا کریں کہ بس اب میں نے چاہے پڑھ بھی لیا تو اس سے بھی کوئی فائدہ نہیں ہوگا. نہیں, یہ یقین اپنے دل میں رکھیں, جب آپ پابندی سے پڑھتے ہیں تو یہ یقین رکھیے کہ جو اللہ کا کلام ہے یہ بہت پاورفل ہے اور اس میں پروٹیکشن ہے. اور میں ایک حدیث پڑھی تھی, میں نے آپ کو بتائی تھی اس میں تفسیر میں, کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا جو اللہ سے پناہ چاہتا ہے اللہ تعالیٰ اس کو پناہ دیتا ہے, یعنی جو مانگتا ہے نا اللہ سے کہ مجھے اللہ تو پناہ دے دے, اللہ تعالیٰ اس کو پناہ دیتے ہیں. تو جب آپ مانگتے ہیں, اب اتنی ہم پناہ مانگ رہے ہیں سورہ فلق میں, ناس میں, آپ جب اور دوسرے کلمات بھی ہیں, جب آپ پناہ مانگ لیتے ہیں تو اپنے دل کو بھی اس کے اوپر یقین دیں کہ ہاں میں اب اللہ کی پناہ میں آ گئی, اس کی حفاظت میں ہوں. دوسری چیز جو یہاں پہ انہوں نے بتائی, اور یہ بہت امپورٹنٹ چیز ہے جو میں ہمیشہ آپ لوگوں کو بار بار کہتی رہتی ہوں, اس کی تلقین کرتی ہوں, کہ اپنی نعمتوں کا شو آف نہ کریں. بلکہ نبی صلی اللہ علیہ وسلم تو جب تک کام مکمل نہیں ہو جاتا تھا ایک تو اس وقت تک اپنے ارادوں کو چھپا کے رکھتے تھے, ایسے نہیں کہ ابھی ارادہ کیا ہی ہے تو بس اتنا بڑا ڈھنڈورا پیٹنا شروع کر دینا ہر طرف, میں نے تو یہ سوچ لیا میں تو ایسے کروں گا. نہیں, اگر آپ چاہتے ہیں کہ آپ کے ارادوں کی تکمیل ہو تو ان کو بھی چھپا کے رکھیں, اس طرح سے اپنی نعمتوں کو چھپا کے رکھیں, ان کی زیادہ شو آف نہ کریں. آپ کو کوئی چیز ملتی ہے, کوئی انعام ملا, کوئی تحفہ ملا, کوئی پیار محبت بھی کہیں سے مل رہی ہے, تو اس کو ٹو مچ بیان کرنا کہ بس فیس بک پہ بھی لگا رہے ہیں, اس کے اوپر بھی میسج بھیج رہے ہیں, جو بھی طریقے آج کل سنیپ شیٹ یا کیا ہے شارٹ یا کیا جو بھی, وہ بھی سب طریقوں پہ اپنی وہ کر رہے ہیں پبلسٹی, یہ نعمتوں کی نمائش ہے, اس سے اپنے آپ کو بچا کے رکھیں. کیونکہ جیسے کہ ریئل میں کسی کو دیکھ کے اس کے اوپر نظر رکھتی ہے, اسی طرح تصویروں میں کسی کو دیکھ کے اس پہ بھی نظر لگ جاتی ہے, ٹھیک ہے. ایسا نہیں کہ کوئی میرے پاس کسی نے مجھے آ کے تو نہیں دیکھا تو اس لیے مجھے تو نہیں نظر لگ سکتی, اس نے آپ کو اگر فیس بک پہ دیکھا تو وہاں پہ دیکھنے سے بھی نظر لگ جاتی ہے, ٹھیک ہے. سیم جادو کا بھی ہے جو آگے آ رہا ہے, جادو بھی سامنے ہونے سے نہیں صرف ہوتا, وہ ایک غائب میں بھی ہے تو اس کے اوپر بھی جادو ہو جاتا ہے, یا کسی کی تصویر لے کے بھی جادوگر جادو کرتے ہیں. تو ہمیں کیا بات ہے کہ ہم کیوں اپنے بچوں کی, اپنے گھر کی, اپنے جو بھی ہمارے پاس چیزیں ہیں ان کی سب کی اتنی نمائش کی آزادی ہو چکی ہیں کہ نمائش کے بغیر ہماری کوئی چیز ختم نہیں ہوتی. یعنی ہمیں ایک دعوت میں بھی بیٹھے ہیں تو اس کی بھی فوٹو لے کے ہم نے وہاں لگا دینی کہ فلاں میں آج میں نے دعوت کی تھی یا میں آج دعوت پہ گئی تھی, کیا ضرورت ہے. ہو سکتا ہے آپ وہاں پہ گئے ہو, کسی اور کو انہوں نے نہیں بلایا, اور جب وہ دیکھے تو اس کے دل میں کیسی یہ بات آئی. اس سے کینے بھی پڑتے ہیں, صرف نظر بد نہیں ہے, کینے بھی ہوتے ہیں، حسد بھی ہوتے ہیں، حسرتیں بھی ہوتی ہیں، یہ تینوں چیزیں بھی اس سے ہوتی ہیں. یا دوسرے کو یہ لگتا ہے کہ اچھا مجھے نہیں بلایا اس کو بلا لیا، اچھا میرے مجھے تو انہوں نے اس کا پتہ بھی نہیں لگنے دیا، اچھا یہ ساری وہاں پہ مل کے بیٹھی ہوئی تھی. آپ دیکھیں کتنی ساری باتیں اس سے آ سکتی. پھر اسی طرح آپ کے جو دور دراز رہنے والے رشتے دار ہیں جو کہ آپ کو یہاں پہ نہیں آ کے دیکھ سکتے، آپ اپنی بڑی بڑی فوٹوز لگاتے ہیں تاکہ وہ دیکھ لیں وہاں پہ، پتہ نہیں کتنی حسرت ہوتی ہے ان کو کہ ہم تو نہیں وہاں پہ پہنچ سکے، دیکھو اس طرح کچھ مل گیا ان کو، یہ اتنے کامیاب ہو گئے. یہیں پہ نظریں بد بھی ہوتی ہے اور یہیں سے پھر جادو ٹونے اور حسد میں آ کے جادو ٹونے بھی لوگ کرتے ہیں. تو اس لیے ویسے ہمیں ہر وقت یہ وسوسہ لگا رہتا ہے کہ ہمیں نظر نہ لگ جائے، نظر نہ لگ جائے، اور لیکن ہم بعض پھر بھی نہیں آتے اپنی تصویریں ڈالنے سے. اسی طرح آپ کسی ٹرپ پہ چلے گئے، آپ کہیں بھی چلے گئے، ایون آپ عمرے حج پہ بھی چلے گئے تو اس کی بھی اپنی تصویریں ڈالنے کی ضرورت نہیں ہے، وہ ایک اگین ریا کاری ہو جاتی ہے. تو کتنی خرافات ہیں یہ شو آف کرنے سے. اس لیے اپنے آپ کو اس سے بچا کے رکھیں اگر آپ محفوظ رہنا چاہتے ہیں، ورنہ سمجھ لیں کہ آپ نے اپنے آپ کو لوگوں کے سامنے کر دیا کہ وہ اب جو چاہے مجھے نقصان پہنچائے. آگے ہم جادو کی بات دیکھتے ہیں کہ جادو بھی کیا چیز ہوتی ہے. جادو بھی جیسے ابھی ہم نے بات کی کہ جادو بھی کلمات ہوتے ہیں اور اس طرح سے. اب یہ جو حدیث ہے باب السحر میں، یہ ابھی کس سے نہیں ہوا، نسرین، آپ بتائیں گے کہ کئی لوگ اس کو ریجیکٹ کر دیتے ہیں، اس حدیث کو کیا کہہ کے ریجیکٹ کرتے ہیں. نسرین آبے
جی، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. سسٹر میرا ایک سوال بھی ہے جی، یہ اس لیے وہ کہتے ہیں کہ ریجیکٹ کر دیتے ہیں کہ حضور صلی اللہ علیہ وسلم پر جادو کا اثر ہوا تھا تو وہ بعض چیزیں یعنی بھول گئے تھے، حالانکہ وہ دنیاوی لحاظ سے ہوا تھا، دینی معاملات میں اس کا کچھ بھی اثر نہیں ہوا تھا، ایز اے رسول ان پہ اثر نہیں ہوا تھا، ایز اے انسان ہوا تھا.
صحیح. تو کیا ہمیں اس حدیث کو ریجیکٹ کرنا چاہیے یا ایکسیپٹ کر لینا چاہیے؟
نہیں، وہ اس کو تو ایکسیپٹ کرنا ہے نا. وہ جو وہ لوگ کہتے ہیں جو اہل جو حدیث نہیں مانتے، وہ جو کہتے ہیں ان کو وہ یہ بات بتانی چاہیے.
صحیح. اچھا تو اچھا آپ کوئی سوال بھی تھا آپ کا؟ سوری آپ کو میں نے میوٹ کیا. جی،
فرض واجب ہے کہ سنت میں آتا ہے؟
کیا چیز؟ کیا
سلام کرنا؟
نا، فرض تو کا تو نہیں آتا، مگر ایک مسلمان کا دوسرے
مسلمان پر آ کے نا، تو یہ بعض لوگ مطلب فرض کی حیثیت نہیں ہے نا، یہ سنت ہے نا.
جی بالکل سنت ہے.
ٹھیک، جزاک اللہ خیر.
جی جزاک اللہ خیر. اچھا جہاں پہ یہ بات آئی، ان کا میوٹ کر دیجیے، جہاں یہ بات آئی حدیث کی، وہاں پہ کچھ لوگوں نے اس حدیث کو بالکل ریجیکٹ اس معنی میں کر دیا کہ اگر ہم نے یہ مان لیا کہ آپ صلی اللہ علیہ وسلم پر جادو ہوا تھا تو پھر تو یہ ہو گیا کہ آپ صلی اللہ علیہ وسلم، پتہ نہیں، اللہ معاف کرے، نعوذ باللہ، کوئی قرآن کی آیات یا کوئی دین کے احکامات، کوئی کچھ کے کچھ نہ بنا کے پیش کر دیا ہوں، تو اس لیے ہم اس حدیث کو ہی ریجیکٹ کر دیتے ہیں. تو ایسا درست نہیں ہے. یہ اسی طرح ہے جیسے کہ کسی نے مجھ سے کہا کہ نہیں جی، آپ یہ بات کہیں کہ برزخ کی کوئی زندگی ہے ہی نہیں، کیونکہ اگر ہم مان لیں گے کہ برزخ ہی زندگی ہے تو پھر تو لوگ جا کے آگے وہاں پہ دعائیں کریں گے، یا لوگوں یہ شرک کی باتیں اور یہ بدعات یہ سب چیز کریں گے قبروں پہ جا کے. تو اس لیے اس کو ٹوٹل ڈینائی کر دینا چاہیے کہ کوئی طرح کی بھی ان کو محسوسات ہے ہی نہیں. میں نے کہا ایک بھی بات صحیح ہے، دوسری بھی صحیح ہے، ان کی ہے برزخی زندگی وہ بھی صحیح ہے، اور شرک وغیرہ منع ہے وہ بھی صحیح ہے. دونوں چیزوں کو تاکہ ہم یہ پروف کر دیں، اس کی خاطر ہم برزخی زندگی کو ہی ریجیکٹ ایسا نہیں کر سکتے. اسی طرح تاکہ ہم یہ پروف کر دیں کہ آپ صلی اللہ علیہ وسلم پر کوئی اثر ہی نہیں ہوا، ہم یہ حدیث ہی نکال دیتے ہیں اور کہتے ہیں یہ حدیث ہی نہیں، یہ بھی غلط ہے. اچھا الحمدللہ سر آ گئے آپ، تو ہم یہاں سے پتہ چلتا ہے نبی صلی اللہ علیہ وسلم بشر ہی تھے اور آپ پر جادو کا اثر بھی ہوا تھا، لیکن دنیاوی کاموں میں ہوا، دین کے کسی کام میں نہ آپ صلی اللہ علیہ وسلم بھولے نہ آپ سے کوئی کوتاہی ہوئی. ٹھیک ہے، انشاءاللہ تعالی نیکسٹ ٹائم پھر ہم 1413 سے کریں گے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.